यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको विकासका लागि नेपाल र भारत बीच समझदारी पत्रमा हस्ताक्षर। काठमाडौँको नयाँ बस पार्कका सबै काउन्टरमा अनलाइन प्रणालीबाट टिकट काट्न शुरू। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न। र रूस विरूद्धको साइबर गतिविधि रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन।
प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको विकास सम्बन्धी समझदारी पत्रमा नेपाल र भारत बीच हस्ताक्षर भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज आयोजित विशेष कार्यक्रमका बीच समझदारी पत्रमा नेपालको तर्फबाट खानेपानी मन्त्री प्रदीप यादव तथा भारतको तर्फबाट जलशक्ति मन्त्री सीआर पाटिलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपालको खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौता पत्रको लक्ष्य रहेको उहाँले बताउनुभयो। देशभरका सार्वजनिक सवारी साधन आवत जावत गर्ने गोंगबु स्थित नयाँ बस पार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न शुरू भएको छ। मुलुकको एकमात्र राष्ट्रिय बस पार्क नयाँ बस पार्कलाई प्रविधि मैत्री बनाउँदै यात्रुलाई सहज ढंगले सेवा प्रदान गर्नका लागि बस पार्कभित्रका 47 टिकट काउन्टरबाट अनलाइन मार्फत टिकट काट्न शुरू गरिएको हो। काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुद्देश्य प्रालीले सञ्चालन गरेको नयाँ बस पार्कमा यातायात व्यवसायीको सहकार्यमा बस पार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पंकज मल्लले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाको गोंगबुमा सञ्चालित उक्त बस पार्कबाट हाल देशभरका 70 जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवत जावत गर्दै आएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। बौद्ध अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल वज्राचार्यले आज लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना पश्चात केही सातामै भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ। स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मरमत सम्हार तथा जीर्णोद्धार गरेको हो। पुरातत्व विभागले पुरानै स्वरूपमा मरमत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मरमत सम्हार तथा रंगरोगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो। 2072 सालको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो। प्रताप मल्लले निर्माण गरेका ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्थल हुन्। पूर्व युवराज पारस शाहलाई पुनः हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना हुनुभएका शाहलाई हिजो बेलुकी नै एनजीओ प्लास्टिक गरिएको र अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार पारसलाई यो चौथो पटक हृदयघात भएको हो। कैलालीको धनगढ़ी बजारको मुख्य सड़क विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको 51,68,00,000 बजेटमा धनगढ़ी बजारको मुख्य सड़कलाई 4 लेनको सड़क बनाउने गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सुदूरपश्चिमको प्रदेश मुकाम रहेको कैलाली स्थित धनगढ़ी बजारको मुख्य सड़क स्तर उन्नति गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको छ। धनगढ़ी 4 लेन सड़कको हालसम्म नाली बेस निर्माण लगायतका काम सकिएको छ। सड़क स्तर उन्नति कार्य अन्तर्गत पहिलो चरणमा सड़क पिचको शुरूआती गरिएको छ। मुख्य सड़क 2 चरणमा कालोपत्रे हुनेछ। यति बेला 400 मिटर सड़क पिच गर्ने कार्य पूरा भएको छ। भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर हर्कराज जोशी समयमै सड़क निर्माणको काम पूरा हुने गरी सड़क स्तर उन्नति भइरहेको बताउनुहुन्छ।
स्मार्ट पोल विधिबाट फर्स्ट लेयर 400 मिटर जति कालो बत्री भएको छ। नाली साइड ड्रेनहरू बनाउने कामहरू सम्पन्न भएको छ। हाम्रो टार्गेट अनुसार नै काम भइरहेको छ, समयमै सकिन्छ।
धनगढ़ी बजारको मुख्य सड़क अन्तर्गत कैलाली पुलदेखि क्याम्पस रोडसम्मको 2 किलोमिटर 280 मिटर सड़क खण्डमा स्तर उन्नतिको काम भइरहेको छ। आधुनिक 4 लेन सड़कमा एकीकृत शहरी विकास पूर्वाधारका संरचना निर्माण गरिने कार्यालयका इन्जिनियर जोशीको भनाइ छ।
दुईतिर फुटपाथहरू रेलिङहरू छ, स्ट्रिट लाइट 2 वर्ष
भित्र सड़क निर्माण गरिसक्ने लक्ष्य रहेको धनगढ़ी 4 लेन सड़कको निर्माण सम्झौता अवधि आगामी वैशाख 10 गतेसम्म रहेको छ। धनगढ़ी बजारको मुख्य सड़क अन्तर्गत ट्राफिक चौरादेखि क्याम्पस रोडसम्म करिब 5 किलोमिटर सड़क खण्ड रहेको छ। त्यसमध्ये कैलाली पुलदेखि ट्राफिक चौरासम्मको सड़क खण्ड विस्तारको काम यसअघि नै सम्पन्न भइसकेको छ। धनगढ़ी 4 लेनको सड़क निर्माण सम्पन्न भएपछि आवागमनमा सहज हुने अपेक्षा गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कंग्रेस र नेकपा एमाले गठबन्धन सरकार एकताबद्ध भई अगाडि बढ़िरहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा शुरू भएको प्रतिनिधि सभा, क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशाको संचार भएको बताउनुभयो। उहाँले नेपाली कंग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरूलाई आपसी छलफलबाट समाधान गर्न सकिने उल्लेख गर्नुभयो। नेपाली कंग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन 26 गते धनगढ़ीमा हुने भएको छ। कंग्रेस प्रदेश कार्य समितिद्वारा आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र संगठन सुदृढ़ीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि बताउनुभयो। सम्मेलनमा प्रदेशभरका 500 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता रहने उहाँले जानकारी दिनुभयो। सभापति बलायरले सम्मेलनले बदलिदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नु परेका समस्याबारे वृहत छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझाव समेत दिइने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनु भएको छ। सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले योग शिक्षा, स्वस्थ जीवनशैली र मानव सेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो। उहाँले 2 दशक भन्दा बढ़ी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पत्रकार गणेश पाण्डेद्वारा सम्पादित केपी शर्मा ओली सपना, संघर्ष र संकल्प पुस्तकको प्रधानमन्त्री ओलीको उपस्थितिमा आज लोकार्पण गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले पुस्तकले समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले आफ्नो संघर्षमय जीवन र राजनीतिक यात्रालाई अगाडि बढ़ाउने सन्दर्भमा देख्नुभएको सपना, गर्नुभएको अथक संघर्ष र संगाल्नुभएको विशिष्ट संकल्पलाई थप उजागर गर्न पुस्तक महत्वपूर्ण भएको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित लोकतन्त्रलाई नयाँ आयाम दिने प्रयास गरिरहेको बताउनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्रमा राखेर पुस्तक तयार गरिएको सम्पादक पत्रकार गणेश पाण्डेले जानकारी दिनुभयो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री राजनीतिज्ञ अर्थविद र सामाजिक व्यक्तित्वहरूका लेख समेत समावेश गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधि विपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। आज काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीबाट ऋण लिएर नतिर्नेलाई कानूनी दायरामा ल्याइने बताउनुभयो। उहाँले विधि विपरीत गलत क्रियाकलाप गर्ने सहकारी संचालक समेतको सम्पत्ति जफत गरेरै भए पनि पीड़ितको बचत रकम फिर्ता गर्ने दावी गर्नुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा पानी जहाजको संचालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको बैठकमा पूर्व मन्त्री एवं कानून विज्ञ माधव प्रसाद पौडेलले नेपालका साथै अन्तर्राष्ट्रिय जलमार्गमा नेपाली झण्डावाहक जहाज संचालन गर्न सकिने गरी सरकारले ल्याएको विधेयक ऐतिहासिक हुने बताउनुभयो। नेपालको कुन नदीमा बन्दरगाह निर्माण गर्ने र त्यसको संरचना कस्तो हुने भन्ने विषय स्पष्ट हुने तोकेर विधेयक अघि बढ़ाउन पनि कानूनविद पौडेलले सुझाव दिनुभयो। बैठकमा सांसदहरूले जलमार्ग संकेतहरूको विषयलाई पनि विधेयकमा समावेश गर्नुपर्ने र आन्तरिक जलमार्गहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। समिति सभापति तुलसा कुमारी दाहालले पानी जहाज संचालन सम्बन्धी विधेयकलाई विज्ञहरू तथा सरोकारवालाहरू लगायतसँग वृहत छलफल गरी समृद्ध बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा पूर्णबहादुर नेपालीलाई श्रीलंका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले काठमाण्डुमा उच्च स्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ। नेपालका लागि जापानका राजदूत माएडा तोरूसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको बताउनुभयो। भेटवार्तामा जापानी राजदूत तोरूले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेकोले कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै जाने र सहयोगका थप सम्भावनाहरूको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाको निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि कर्मचारीहरूसँगको भेटघाटमा अध्यक्ष डाक्टर विष्टले नागरिकलाई केन्द्रमा राखेर प्रसारण सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रहरीले सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बालाजुबाट खोटाङका 29 वर्षीय उमेश तामाङ र सिन्धुलीका 30 वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो। तामाङले बोकेको झोलाभित्र 770 ग्राम सालकको खपटा फेरा पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ। गोर्खामा आज माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको विद्युतीय माइक्रोबस शहीद लखन गाउँपालिका 3 स्थित कन्टारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा चितवनको खैरहनी गाउँपालिका 2 टाँडी पर्सा घर भएका 37 वर्षीय पदम बहादुर दर्जीको मृत्यु भएको छ। घाइतेहरूको आबु खैरेनी अस्पतालमा उपचार भइरहेको छ। सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते भएका छन्। गाउँ पसेको बाघ नियन्त्रणका लागि कोशी टप्पू वन्यजन्तु आरक्षसँग समन्वय भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले रूस विरूद्धको साइबर कार्यवाहीलाई रोक्न आदेश दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि वार्ताका लागि दवाब दिइरहेका बेला र व्हाइट हाउसमा भएको बैठकमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी वोलोदिमिर जेलेन्स्कीको आलोचना गरेको केही दिनपछि यो निर्देशन आएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। सो अवसरमा उहाँले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ। रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो 43 दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी 1419 दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ। जापानको जंगलमा तीन दशक यताकै सबैभन्दा ठूलो डडेलो नियन्त्रणका लागि करिब 1700 अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परि एकजनाको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गत वर्ष अहिलेसम्मकै अत्याधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो। ओफुनाटो शहर नजिकै बिहिबारदेखि लागेको डडेलो करिब 2100 हेक्टर जमीनमा फैलिएको अग्नि तथा विपद व्यवस्थापन कार्यालयले जनाएको छ। जापानका 14 क्षेत्रका अग्नि नियन्त्रक र सेना सहित 16 हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन्। भूकम्पले आइतबारसम्म 84 भवनमा क्षति पुर्याएको अनुमान गरिएको छ, तर विस्तृत विवरण आउन बाँकी रहेको विपद व्यवस्थापन निकायले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडमा थप स्पष्टता आवश्यक भएको त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमबार काठमाडौँमा आयोजना गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँड विषय छलफलका वक्ताहरूले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडका सम्बन्धमा वित्त आयोगले नयाँ सिफारिस गर्दा थप स्पष्टता आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडको विषयमा थप स्पष्टता आवश्यक भएको बताउनुभयो। प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडका लागि आयोगले सिफारिस सहितको प्रतिवेदन बुझाइसकेको र त्यसबारेमा अर्थमन्त्रीलाई जानकारी गराइसकेको उल्लेख गर्नुभयो। आयोगले रोयल्टी बाँडफाँडका लागि प्रदेशको भौगोलिक क्षेत्रलाई 30%, बीटीएस टावरलाई 30%, जनसंख्यालाई 25 र मोबाइल प्रयोगकर्ताको संख्यालाई 15% आधार बनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2078-79 सम्मको 5 वर्षको अवधिमा 16,93,00,000 रेडियो फ्रिक्वेन्सी दस्तुर प्राप्त गरेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताउनुभयो। उत्पादनसँग जोडिएको पार्टीको अभियान अन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै 1 महिनाको अवधिमा सुर्खेतमा आई पत्रकार सम्मेलन गर्नुभएका महासचिव विप्लवले उत्पादनशील काम नगरी गफले देशको रूपान्तरण सम्भव नभएको तर्क गर्नुभयो। त्यस पार्टीले उत्पादनमुखी अभियान अन्तर्गत कर्णालीका विभिन्न जिल्लामा स्याउका बिरूवा रोप्नुका साथै विभिन्न स्थानमा भेडा फार्महरू समेत सञ्चालन शुभारम्भ गरेको जनाएको छ। गुल्मी जिल्लामा वर्षौंदेखि बाँझ रहेको जग्गामा स्थानीय जातको केराको खेती प्रारम्भ भएको छ। रेसुङ्गा नगरपालिका वार्ड नम्बर 4 सेउगाको थुम्का टोलमा करिब 32 वर्षदेखि बाँझिएको जग्गामा केरा खेती गर्न शुरू गरिएको हो। भगवती कृषि फर्मले 20 रोपनी बाँझो जग्गा भाडामा लिएर केरा खेती शुरू गरेको सञ्चालक जवि पाण्डेले जानकारी दिनुभयो। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 2 अङ्कले घटेको छ। यस दिन परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन नेप्से परिसूचक 13.62 अङ्कले घटेर 2876.66 बिन्दुमा कायम भएको छ। यस दिनको कारोबारको क्रममा परिसूचक बढेर 29,00,000 अङ्क माथि समेत पुगेको थियो। सोमबार विभिन्न 300 कम्पनीहरूका 3,12,41,258 कित्ता सेयरहरू 14,28,45,10,000 रुपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान जियान लुइजिन बुफेन बीच सोमबार भेट भएको छ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशीपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आउनुभएका बुफनलाई प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालोटारमा भेट गर्नुभयो। भेटका अवसरमा प्रथम महिला राधिका साके, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थिचित थेबे, बुफनका परिवारका सदस्य लगायत सहभागी हुनुहुन्थ्यो। नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रसले आफ्नो मुख्य उद्देश्य नेपाललाई साफ च्याम्पियनशीपको उपाधि दिलाउनु रहेको बताउनु भएको छ। सोमबार आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा रसले नेपाललाई एसिया कप छनौट गराउन हर सम्भव प्रयास गर्ने र एसिया कपमा नपुगे नेपाली टोलीलाई साफ च्याम्पियनशीप पनि दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। अस्ट्रेलियन नागरिक रस यूएएफ प्रो लाइसेन्स मान्यता प्राप्त प्रशिक्षक हुन्। रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव पनि छ। रसले अखिल नेपाल फुटबल संघ एन्फासँग एक वर्षको सम्झौता गर्नुभएको छ। ललितपुर जिल्ला प्रधानमन्त्री कप राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिताको बागमती छनौटको फाइनलमा स्थान बनाएको छ। सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमी फाइनलमा ललितपुरले चितवन जिल्ला विरूद्ध 3 विकेटको जित दर्ता गर्यो। चितवनले प्रस्तुत गरेको 187 रनको लक्ष्य ललितपुरले 40 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले 49.5 ओभरमा सबै विकेट गुमाउँदै 186 रनको फल तयार पारेको थियो। ललितपुरले उपाधिका लागि काठमाडौँ र मकवानपुरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। माने भन्ज्याङलाई स्तब्ध पार्दै विभागीय टीम त्रिभुवन आर्मी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। क्लब युएसिसको आयोजनामा इलामको ठूलो टुरी खेलमा भइरहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन माने भन्ज्याङ फुटबल क्लब भारतलाई 4-0 गोल अन्तरले पराजित गर्दै आर्मीले अघिल्लो चरणको यात्रा तय गरेको हो। आर्मीको तर्फबाट चन्द्रा भण्डारीले 2 गोल गरिन् भने विमला चौधरी र सुमित्रा लिङदेङले 1-1 गोल गरिन्। फागुन 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी 8 टीम सहभागी रहेको हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.4 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 10.9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 9.1 डिग्री सेल्सियस। दिपालको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको विकासका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर। काठमाडौँको नयाँ बस पार्कका सबै काउन्टरमा अनलाइन प्रणालीबाट टिकट काट्न शुरू। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न। र रूस विरूद्धको साइबर गतिविधि रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।